रॉ एजेंट के मामले पर बातचीत के बारे में ईरानी सदर की तर्दीद, ब्रसल्स हमलों पर साले अब्दुसलाम की खामोशी, यमन में सऊदी ऑपरेशन का एक साल मुकम्मल और क्यूबा में रॉक मौसीकी का तारीखी कॉन्सर्ट। ये बीबीसी उर्दू सर्विस है, नुखबत मलिक से खबरें सुनिए। ईरान के सदर हसन रूहानी ने इस्लामाबाद में एक न्यूज़ कॉन्फ्रेंस से खिताब किया है और इस खबर को रद्द करते हुए कहा है कि उनकी पाकिस्तान के फौज के सरबराह से मुलाकात के दौरान रॉ एजेंट के मामले पर बात नहीं हुई। एक सवाल के जवाब में उन्होंने कहा, हम जब भी पाकिस्तान के करीब होने की कोशिश करते हैं तो इस किस्म की अफवाहें गर्दिश करने लगती हैं। हमने इस बारे में कोई बात नहीं की, हमने ये बात की है कि हम किस तरह अपने ताल्लुकात को मजबूत कर सकते हैं। हमने इलाकाई सालमियत पर बात की है, हम एक ही तरह की सोच रखने वाले लोग हैं और हम जानते हैं कि इलाके के मसाइल सिर्फ फौज से हल नहीं हो सकते। इससे पहले ईरान के सदर हसन रूहानी ने पाकिस्तानी वज़ीर आज़म नवाज शरीफ, दीगर कारोबारी शख्सियात और पाकिस्तानी फ़ौज के सरबराह जनरल राहील शरीफ से मुलाकातें की थीं। तफसील बताएंगे उबैद मलिक।
ISPR से जारी बयान के मुताबिक जनरल राहील शरीफ ने ईरानी सदर के साथ पाकिस्तान को दरपेश चैलेंजों को उजागर किया। मुलाकात में पाकिस्तान के दाखिली मामलात, खुसूसन पाकिस्तान में भारतीय खुफिया एजेंसी रॉ की मुदाखलत का मामला भी जेर बहस आया। साथ ही आज इस्लामाबाद में पाकिस्तान और ईरान के मुश्तरका कारोबारी फोरम का भी इजलास हुआ, जिसमें पाकिस्तान के वजीर आजम नवाज शरीफ और ईरानी सदर हसन रूहानी ने शिरकत की। ईरान के सदर का पाकिस्तान का ये पहला दो रोज़ा सरकारी दौरा है।
फ्रांस के सदर फ्रांसवा ओलांद ने कहा है कि ब्रसल्स और पेरिस हमलों में मुलव्वस अस्करियत पसंद ग्रोह को सफाई हस्ती से मिटाया जा रहा है। हुकाम ने ब्रसल्स एयरपोर्ट को आइंदा मंगल तक बंद रखने का ऐलान भी किया है। तफसील के साथ रजा हमदानी।
फ्रांसीसी सदर ने कहा है कि फ्रांस और बेल्जियम के हुकाम मुश्तबा मुलजमान की तलाश और उनकी गिरफ्तारी में कामयाब रहे हैं, ताहम उन्होंने खबरदार किया है कि अभी भी खतरा मौजूद है। ब्रसल्स एयरपोर्ट पर माहरीन की टीम मौजूद है जो इमारत की सिक्योरिटी का जायजा ले रही है। दूसरी तरफ फ्रांस के एक अखबार ने कुछ ऐसी दस्तावेज शाया की है जो उनके मुताबिक एक हफ्ता कबल गिरफ्तार होने वाले सलाह अब्दुसलाम की पुलिस को दिए गए इंटरव्यूज हैं। इनमें दो ऐसे मर्दों की तस्वीरें भी हैं जो ब्रसल्स में खुदकुश हमलों में मुलव्वस थे, ताहम अब्दुसलाम ने इन अफराद को जानने से इनकार किया है।
इराक में हुक्काम ने बताया है कि इस्कंदरिया शहर के एक पार्क में होने वाले खुदकुश धमाके में कम से कम 29 अफराद हलाक हुए हैं। पुलिस के मुताबिक खुदकुश हमलावर ने फुटबॉल का मैच खत्म होने के बाद अपने आप को धमाका खेज मवाद से उड़ाया। इस हमले में 60 से ज्यादा लोग जख्मी हैं। सिकंदरिया शहर बगदाद के जनूब में 40 किलोमीटर के फासले पर है और यहाँ शिया मसलक से ताल्लुक रखने वाले अफराद की अक्सरियत है। शिद्दत पसंद तंजीम दौलत इस्लामिया ने इन हमलों की जिम्मेदारी कबूल की है। दूसरी तरफ यमन में भी दौलत इस्लामिया ने खुदकुश बम धमाकों की जिम्मेदारी कबूल की है। यमन के शहर अदन में 3 चेक पोस्ट पर होने वाले खुदकुश बम धमाकों में कम से कम 22 अफराद हलाक हुए हैं। शिद्दत पसंद तंजीम दौलत इस्लामिया यमन की हुकूमत और हूसी बागियों के खिलाफ है, जिन्होंने दारुल हुकूमत सना के बेशतर इलाके पर कब्जा कर लिया है। ये धमाके ऐसे वक्त पर हुए हैं जब यमन में सऊदी अरब के कमान में जारी फिजाई ऑपरेशन को एक साल मुकम्मल हो चुका है। इन धमाकों में फौजियों समेत आम शहरी भी हलाक हुए हैं और दर्जनों जख्मी हैं। अदाकारों और खिलाड़ियों की ज़िंदगी में सोशल मीडिया की अहमियत बहुत बढ़ती जा रही है। यही वजह है कि बॉलीवुड में सफाई अव्वल की हीरोइन बनने के बाद अमरीकी टीवी शो को क्वांटिको से बैरून मुल्क शोहरत हासिल करने वाली प्रियंका चोपड़ा के बारे में खबर है कि उन्होंने कामयाबी का एक और मैदान मार लिया है। जी हाँ, उनके हवाले से एक बड़ी खबर यह है कि इंस्टाग्राम पर उनको फॉलो करने वालों की तादाद 60 लाख से ज़्यादा हो चुकी है। क्यूबा के दारुलहकूमत हवाना में मारूफ बरतानवी म्यूजिकल बैंड रोलिंग स्टोन्स के मुफ्त तारीखी कॉन्सर्ट में शिरकत के लिए लाखों अफराद इकट्ठे हुए हैं। ताबिंदा कौकब।
'60 और 1980 की दहाई में क्यूबा में इनकलाब के दौरान हुकाम ने मुल्क में रोलिंग स्टोन्स को बैन कर दिया था और रॉक म्यूजिक पर पाबंदी थी, जिसके बाद हजारों क्यूबन फैंस ने भी खामोशी इख्तियार कर ली। लेकिन पाबंदी हटने के बाद होने वाले इस कॉन्सर्ट को सुनने के लिए लाखों लोग पहुंचे हैं और लोगों ने हुकाम का शुक्रिया अदा किया और कहा कि मौसीकी की हैसियत आलमगीर है और हमें हर तरह की मौसीकी सुननी चाहिए।
खबरें अभी जारी हैं, ये BBC उर्दू सर्विस है।
ہم سے بات کریں.
میں المدینی بگٹی ضلع ڈیرہ بگٹی سے بات کر رہا ہوں.
گوٹ آزاد سے میں ذوالفقار علی کا بول بات کر رہا ہوں.
بی بی سی اردو کے پروگرام آپ کی بات میں اپنے مسائل اور رائے کا اظہار کریں.
خاص تاثر پایا جاتا ہے کہ مغربی میڈیا جو ہے
فرانس کے شہر پیرس میں اتنے سارے انسانوں کو قتل کرنا بلا شبہ.
ہمارا ٹول فری نمبر ہے 0800-222-275 جو موبائل فون سے فری نہیں ہے.
یہ بی بی سی اردو سروس ہے. بھارت میں بہت سی دواؤں پر پابندی لگا دی گئی ہے. ان میں سے کچھ ایسی ہیں جو سر درد، زکام، بخار کے لیے لوگ خود ہی کیمسٹ سے لے کر آتے ہیں. ذیشان حیدر.
بھارتی حکومت نے 300 سے زیادہ فکسڈ ڈوز کمبینیشنز پر پابندی لگائی ہے، جس کی وجہ سے کئی دواؤں کی فروخت اب غیر قانونی ہوگی. کچھ ایسی دوائیں بھی ہیں جنہیں لوگ شوگر، ڈپریشن یا اینٹی بایوٹک کے طور پر ڈاکٹر کے مشورے سے خریدتے ہیں. حکومت کے حکم کے مطابق بہت سی مرکب ادویات میں منشیات کے مرکب کی بنیاد سائنس پر نہیں ہے، اور عوامی مفاد میں حکومت کے پاس ان پر پابندی لگانے کے علاوہ کوئی چارہ نہیں ہے.
برطانیہ کو یورپی یونین سے الگ کرنے کے لیے کام کرنے والے لابی گروپ نے ایک ایسی فہرست شائع کی ہے جس میں 250 کے قریب ایسے تاجروں کے نام ہیں جو علیحدگی کی حمایت کرتے ہیں. اس گروپ کا نام ہے ووٹ کرو اور چھوڑ دو، اور اس کا کہنا ہے کہ اس میں بہت سے نامور کاروباری افراد شامل ہیں. ان میں سے ایک شخص ٹم مارٹن، جو ریسٹورنٹس کی ایک چین جے ڈی ویدر سپونز کے مالک ہیں، انہوں نے بی بی سی کو بتایا ہے کہ اگرچہ جمہوریت میں بہت طاقت ہے، لیکن یورپی یونین نے غیر منتخب شدہ لوگوں کے ہاتھوں کو مضبوط کر رکھا ہے. امریکی بحریہ کے ایک اعلی اہلکار کو ملائیشیا کے دفاعی کانٹریکٹر کو اہم اور خفیہ معلومات فراہم کرنے کے لیے تقریباً 4 سال قید کی سزا ہوئی ہے. ڈینیل ڈوسیک کو قید کے علاوہ 70,000 امریکی ڈالر بطور جرمانہ بھی ادا کرنے ہوں گے، اور اگر پھر سے بحریہ کی برادری میں شامل ہونا ہے تو اس کے لیے بحریہ کو $30,000 ادا کرنا ہوں گے. رشوت ستانی کے بدترین سکینڈل میں سزا پانے والے وہ امریکی فوج کے اعلیٰ ترین عہدیدار ہیں. کھیلوں کی خبروں کے ساتھ احمد رضا.
آئی سی سی ورلڈ ٹی ٹوئنٹی میں آج کھیلے جانے والے مردوں کے پہلے میچ میں نیوزی لینڈ نے بنگلہ دیش کو 75 رن سے ہرا دیا ہے. نیوزی لینڈ نے پہلے بیٹنگ کرتے ہوئے 146 رن کا ہدف دیا تھا. بنگلہ دیش کی پوری ٹیم 16 اوور میں 70 کے مجموعی اسکور پر ڈھیر ہو گئی. کیوی بیٹسمین کین ولیمسن 42 رن کے ساتھ نمایاں رہے، جبکہ بنگلہ دیش کی طرف سے مستفیض الرحمان نے تباہ کن بالنگ کی اور 4 اوورز میں محض 22 رن دے کر 5 وکٹیں حاصل کیں. نیوزی لینڈ کی ٹیم ٹورنامنٹ میں ناقابل شکست رہی ہے اور سیمی فائنل میں جگہ بنا چکی ہے. اس نے لگاتار میچوں میں انڈیا، آسٹریلیا اور پاکستان کے بعد آج بنگلہ دیش کو چت کیا ہے. ورلڈ ٹی ٹوئنٹی میں ہی آج مردوں کا دوسرا میچ دلی میں انگلینڈ اور سری لنکا کے درمیان ہوگا. انگلینڈ کے لیے یہ میچ اس لحاظ سے اہم ہے کہ جیتنے کی صورت میں وہ سیدھا سیمی فائنل میں پہنچے گا. خواتین کے مقابلوں میں آج دلی میں کھیلے جانے والے میچ میں آسٹریلیا نے آئرلینڈ کو 7 وکٹوں سے ہرا دیا ہے. خواتین کا آج کا دوسرا دنگل بنگلور میں نیوزی لینڈ اور جنوبی افریقہ کے درمیان ہے. آسٹریلیا کے سابق کپتان ایئن چیپل نے پاکستانی ٹی ٹوئنٹی ٹیم کے کپتان شاہد آفریدی کے اس بیان کو ایمانداری قرار دیتے ہوئے اس کی تعریف کی ہے کہ وہ پاکستان کی قیادت کرنے کے لیے فٹ نہیں ہیں. پاکستان کو انڈیا، نیوزی لینڈ اور آسٹریلیا سے لگاتار شکست کے بعد ورلڈ ٹی ٹوئنٹی سے باہر ہونا پڑا ہے. ایئن چیپل نے کہا ہے کہ آفریدی کو کپتانی دینا ان کے حق میں نہیں، کیونکہ ان کے بقول وہ ایک ایسے سیلانی مزاج جینیس ہیں کہ جن کے بارے میں کچھ نہیں کہا جا سکتا کہ وہ اگلی بار کیا کریں گے. تو ان کے بقول یہ کپتانی کے لیے صحیح مزاج نہیں ہے. فٹ بال کے بین الاقوامی دوستانہ میچوں میں آج جرمنی انگلینڈ کے، آذربائیجان قزاقستان کے، روس لیتھوینیا کے، آسٹریا البانیا کے، پولینڈ فن لینڈ کے اور ہنگری کرویشیا کے مد مقابل ہوگا.
اور اب پاکستان بھر میں موسم کی صورتحال کا ایک جائزہ محکمہ موسمیات کے ڈاکٹر محمد حنیف کی زبانی.
پاکستان کے شمالی علاقوں میں خصوصاً گلگت بلتستان کی کچھ وادیوں میں آج رات مزید بارش ہوگی، لیکن میدانی علاقوں میں مطلع صاف ہے. کل پنجاب، کے پی کے، سندھ، بلوچستان، کراچی سمیت ملک کی ساحلی پٹی میں مطلع صاف ہوگا. دن کے وقت اچھی دھوپ ہوگی، جبکہ گندم کی کٹائی کے علاقوں یعنی جنوبی پنجاب، صبح سندھ میں اگلے 5 یا 6 دن تک موسم خشک ہوگا. خطہ پوٹوہار اور کے پی کے یعنی گندم کی کاش کے بارانی علاقوں میں بھی اگلے چند دنوں کے دوران موسم خشک رہنے کا امکان ہے.
سامعین، اگر آپ مجھ سے یا ہمارے کسی ساتھی سے کوئی سوال کرنا چاہیں تو ٹویٹر پر بھی ہم سے رابطہ کر سکتے ہیں. میرا ٹویٹر ہینڈل ہے @NukeMalik. یہ بی بی سی اردو سروس ہے.